नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। यहाँहरूलाई विदिदैछ हामी प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार बिहान 7:40 बजे यहाँहरूसँग भेटघाट गर्न रेडियो नेपालको माध्यमबाट आइपुग्छौ। यो हाम्रो 79 श्रृंखला हो। अबको 15 मिनट हामीसँगै रहनुहोला। आजको कार्यक्रममा हामी जानकारी र हालै पीआरआईले प्रकाशन गरेको चाइनिज पब्लिक डिप्लोमेसी इन नेपाल अनुसन्धान नतिजा बारे अनुसन्धानकर्ता द्वय डाक्टर लीला न्यायचाई र डाक्टर खगनाथ अधिकारी मध्येका कूटनीतिज्ञ एवं पीआरआईका वरिष्ठ अनुसन्धानकर्ता र परराष्ट्र रणनीतिक मामिला नीति अध्ययन केन्द्र प्रमुख डाक्टर खगनाथ अधिकारीको विचारलाई समेट्नेछौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नेपालको वैदेशिक व्यापार पहिलाको तुलनामा केही बढेको भए तापनि आयातको माग निकै धेरै रहेकोले नेपालको व्यापार घाटालाई कम गर्न व्यापारमा विविधीकरण गर्न आवश्यक देखिन्छ। यही कुरालाई ध्यानमा राखेर पीआरआईले नेपालको व्यापार घाटालाई सम्बोधन गर्न निर्यात प्रवर्धन र विविधीकरण सम्बन्धी नीति संक्षेप प्रकाशन गरेको छ। नेपालको व्यापार घाटालाई सम्बोधन गर्न निर्यात प्रवर्धन र विविधीकरण सम्बन्धी नीति संक्षेपको संयोजन डाक्टर सबिन बसी र डाक्टर शोभा पौडेलले गर्नुभएको हो। यो नीति संक्षेप यहाँहरूले हाम्रो वेबसाइट www.pri.gov.np गएर डाउनलोड गर्न र हेर्न सक्नुहुनेछ।
यो जानकारी पछि अबको पालो नेपालमा चीनको सार्वजनिक कूटनीति विषयक अनुसन्धान प्रतिवेदनका बारेमा अन्वेषक डाक्टर खगनाथ अधिकारीसँगको कुराकानीको।
डाक्टर खगनाथ अधिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पाकिस्तानबाट विद्यावारिधी गर्नुभएको छ। नेपाल सरकारको परराष्ट्र सेवामा 3 दशक लामो सेवा अनुभव रहेका डाक्टर अधिकारी थाइल्याण्डका लागि नेपालका राजदूत समेत रहिसक्नु भएको छ। यस्तै उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा अध्यापन समेत गर्नुहुन्छ।
खगनाथ अधिकारीज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ। यो सार्वजनिक कूटनीति र वैदेशिक नीतिमा, अझ भनौँ परराष्ट्र नीतिमा, खास भिन्नता चाहिँ के छ?
धन्यवाद नारायणजी, तपाईँले आज मलाई यहाँ रेडियो नेपालमा यो कार्यक्रममा सहभागी हुने मौका दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। तिनीहरूमा भिन्नता, सार्वजनिक कूटनीति र परराष्ट्र नीतिमा भिन्नता भन्दा पनि परराष्ट्र नीति भनेको कुनै पनि देशले बाह्य जगतसँग कस्तो सम्पर्क, कस्तो सम्बन्ध, सहयोगको आदान प्रदान कसरी सञ्चालन गर्ने भन्ने एउटा नीतिहरूको समष्टि रूप भयो। सार्वजनिक कूटनीति भनेको अब परराष्ट्र नीति कार्यान्वयन गर्ने औजार कूटनीति हो। कूटनीति भनेको परराष्ट्र नीतिले कार्यान्वयन गर्ने तरिका औजार हो। ती औजारहरू मध्येको कूटनीतिक औजारहरू मध्येको एउटा औजार सार्वजनिक कूटनीति हो। जस्तै त्यहाँ हामीले विभिन्न प्रकारका डिप्लोमेसीका कुरा गर्छौँ, इकोनोमिक डिप्लोमा, आर्थिक कूटनीति भन्छौँ, सांस्कृतिक कूटनीति भन्छौँ, सैनिक कूटनीति भन्छौँ, अब विभिन्न प्रकारका भने जस्तै त्यो चाहिँ सार्वजनिक कूटनीति भनेकै कूटनीतिको एउटा भेद मात्रै हो। तिनीहरू दुईवटा सार्वजनिक कूटनीतिले पनि कुनै पनि मुलुकको परराष्ट्र नीतिका उद्देश्यहरू प्राप्त गर्न मद्दत पुर्याउँछ।
मित्र राष्ट्र चीनले नेपालमा कस्तो किसिमको सार्वजनिक कूटनीति अवलम्बन गरिरहेको छ र नेपालले दुई शक्ति सम्पन्न मुलुक भारत र चीन, अझ विशेष गरी यहाँहरूको अनुसन्धानको विषय चीन नै रहेकोले चीनसँग कस्तो किसिमको कूटनीति अवलम्बन गर्दा बढी फाइदाजनक होला?
नारायणजी, यो हामीले त्यो अध्ययन गर्यौँ चाइनिज पब्लिक डिप्लोमेसी इन नेपाल भनेर, नेपालमा चीनको सार्वजनिक कूटनीति भनेर। त्यो गर्दा केही अलि मतलब नबुझेको थाहा नपाएको त होइन, तर त्यसबाट हामीले के बुझ्ने मौका पायौँ भने वास्तवमा सार्वजनिक कूटनीतिको भूमिका असाध्यै ठुलो छ। यो अब विकसित देशहरूले धेरै अगाडिदेखि गर्दै आएका थिए, हामीले चाहिँ यो त्यति प्रयोगमा नल्याएको विषय हो। त्यही भएर नीति अनुसन्धान प्रतिष्ठानले गत वर्ष पनि सार्वजनिक कूटनीतिमा नेपालका क्रियाकलापहरू, नेपालले के गरिरहेको छ भन्ने एउटा इफेक्टिभ युज अफ पब्लिक डिप्लोमेसी इन द कन्टेक्स्ट अफ नेपाल भन्ने एउटा पब्लिकेसन निकालेको थियो नीति अनुसन्धान प्रतिष्ठानले। त्यो सार्वजनिक कूटनीति भनेको वास्तवमा के हो भने अरू देशहरू, यसमा फरेन पब्लिक, विदेशी नागरिकहरू आफ्नो देशको नागरिकसँग गर्ने कुरो होइन, यो जनता बीचको सम्पर्क पनि होइन, यो चाहिँ विदेशी जनतालाई आफूले कुनै पनि देशले त्यसमा भन्छन् टु अन्डरस्ट्यान्ड इन्फर्म एन्ड इन्फ्लुएन्स भन्छन्, भनेको विदेशी जनतालाई बुझ्ने, उनीहरूले हाम्रो देशप्रति कस्तो भावना राख्छन्, कस्तो विचार राख्छन्, उनीहरूले हाम्रो देशको बारेमा के सोच्छन्, कस्तो धारणा छ भनेर बुझ्ने एउटा पहिलो काम हो। दोस्रो चाहिँ हामीले नेपालमा भएका राम्रो कामहरू, विशेष गरी एडभोकेसी र ब्रान्डिङ भन्छन् यहाँ पब्लिक डिप्लोमेसीमा, भनेको हाम्रा राम्रा पक्षहरू उनीहरूलाई जानकारी गराउने, इन्फर्म गर्ने, विशेष सरकारका नीति कार्यक्रम अथवा हामी हाम्रो देशमा उपलब्ध अवसरहरू के छन्, व्यापारिक हुन्छ, सांस्कृतिक हुन्छ, अरू हुन्छ होइन, पर्यटन प्रवर्धनका कुराहरू हुन सक्छन्, त्यस्तो उनीहरूलाई इन्फर्म गर्ने र अन्तिममा इन्फ्लुएन्स गर्ने। यसको एकदम साँच्चै भित्री गुढ रहस्य भनेको विदेशी जनताहरूलाई सकारात्मक रूपमा प्रभाव पारेर आफ्नो देशको इज्जत बढाउने, आफ्नो देशको मान मर्यादा बढाउने र त्यसको साथसाथै आर्थिक अरू व्यापारिक हितहरू पनि लिने, हामीले भनौँ न पर्यटन प्रवर्धन गर्न सक्छौँ, त्यसपछि अरू व्यापार प्रमोसन गर्न सक्छौँ, हाम्रा प्रोडक्टहरूको ब्रान्डिङ गर्न सक्छौँ, एडभोकेसी गर्न सक्छौँ होइन। त्यसकारण अब चीनले नेपालमा के गरेको छ त भन्दा यसैलाई ध्यानमा राखेर मुख्य चीनकै अब समग्र कूटनीतिको सार्वजनिक कूटनीतिका तीनटा उद्देश्य भन्छन् विद्वानहरूले। एउटा चाहिँ नयाँ अब चीन चाहिँ अब विशेष गरी 1978 पछाडि नयाँ चीनको रूपमा उदय भएको छ, नयाँ चीनको रूपमा भएको उदयलाई विश्व सामु चीन आउने, त्यसको साथसाथै उनीहरू अब सुधार कम्प्लिट भयो भन्दैनन् उनीहरूले पनि, त्यसकारण सुधार आन्तरिक रूपमा पनि गर्नै पर्नेछ, त्यसमा अझ कसरी राम्रोसँग चीनको सुधार आन्तरिक सुधार गर्दै जाने, त्यो विषयमा आफूले सिकेर अझ सुधार गर्दै जाने दोस्रो उद्देश्य, र तेस्रो उनीहरूले चीनले धेरै अगाडिदेखि भन्दै गरेको छ पिसफुल राइज अफ चाइना भन्छन् उनीहरूले, मतलब चीन अगाडि बढ्ने हो, बढ्छ, देशको विकास गर्नुपर्छ, तर त्यो पिसफुल शान्तिपूर्ण हुनुपर्छ भन्छन्। यही उद्देश्य प्राप्त गर्नको लागि उनीहरूले पनि अब नेपालमा जस्तै अघि तपाईँको प्रश्न नेपालमा के कस्तो कामहरू गरिरहेछ सार्वजनिक कूटनीतिको क्षेत्रमा भन्ने तपाईँको प्रश्न थियो, अब चीनले नेपालमा एउटा प्लान्ड वेमा एउटा योजनाबद्ध हिसाबमा कार्यक्रम सहित योजना यो सार्वजनिक कूटनीति सञ्चालन गरेको बुझ्यौँ हामीले। अब चीनले भन्नुहोस् धेरै अगाडिदेखि हाम्रो पूर्वाधार विकासदेखि आर्थिक रूपमा हाम्रो नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्दै आएको हो होइन, त्यसपछि अब उनीहरूले गुड नेबरली रिलेसन्स भन्छन्, छिमेकी राष्ट्रहरूसँग राम्रो सम्बन्ध राख्ने, त्यो नीति अन्तर्गत पनि नेपालमा राम्रो सम्बन्ध राख्ने उनीहरूको छँदैछ होइन। त्यसपछि अहिले चीन चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमै निकै कन्फिडेन्ट रूपमा एकदमै विकसित हुँदै शक्तिशाली हुँदै आएको छ, त्यसले गर्दा चीनको आफै पनि इज्जत बढ्दै गएको छ अन्तर्राष्ट्रिय क्षेत्रमा। निश्चित रूपमा हामीले पनि चीनको प्रशंसा गर्छौँ, चीन यस्तै विकास भएको छ, त्यहाँको जनताहरूले सुख पाएका छन् भन्ने गर्छौँ। यस हिसाबमा नेपाललाई स्पेसिफिक कुरा गर्दा चीनले विशेष गरी चारवटा तरिकाले आफ्नो पब्लिक डिप्लोमेसी सञ्चालन गरेको हामीले पायौँ, हाम्रो अध्ययनले पायो, विभिन्न टुलहरू मैले अघि तपाईँलाई भने सार्वजनिक कूटनीति भनेको जनतालाई प्रभाव पार्ने हो, त्यसमा चीनले एउटा एजुकेसन शिक्षाको माध्यमबाट भनेको नेपाली विद्यार्थीहरूलाई चीनमा पढ्न जान छात्रवृत्ति दिने, कोही अब भनौँ सेल्फ फाइनेन्समा जाने पनि केही छन् होइन, त्यसरी चिनिया विश्वविद्यालयहरूमा लगेर पढाउने, यसबाट चीनले दुईवटा उद्देश्य हासिल गरेर आएको हामीले बुझ्छौँ। एउटा त विद्यार्थीहरूलाई पढाउँछन्, कर्मचारीहरूलाई तालिम पनि दिन्छन्, ठिकै छ होइन, विद्यार्थीहरूलाई पढाउनुको साथसाथमै त्यहाँ गएर विद्यार्थीले पढ्दा चीनको बारेमा यथार्थमा जानकारी पाउँछन्, बुझ्छन् कि हामीले यहाँ बसेर चीनको बारेमा अब एउटा खालि पत्र पत्रिका पढेको अथवा कसैले भनेको आधारमा अब हुनसक्छ गलत धारणा पनि बनाइरहेका हुनसक्छौँ, तर त्यहाँ गएपछि हामीले त्यो हाम्रो अर्को साथी डाक्टर लीला नैच्याङजीले विभिन्न मान्छेहरूसँग अन्तर्वार्ता लिँदा उनीहरूले पनि भनेका थिए कि त्यहाँ जाँदाखेरि हाम्रो मनमा यहाँबाट जाँदाखेरि चीनको बारेमा जस्तो धारणा लिएर गएका थियौँ त्योभन्दा त चीन त भिन्दै रहेछ, भने सकारात्मक अझ बढी राम्रो धारणा ल्यायो भने अघि एउटा यो एजुकेसनको माध्यमबाट, र अर्को चाहिँ सांस्कृतिक प्रचार प्रसार। अब यहीँ तपाईँले काठमाडौँमै हेर्नुभयो, नेपालमै हेर्नुभयो भने विभिन्न चीनका मेला पर्वको बेलामा यहाँ अनेक कार्यक्रम गरेर चाइनिज फुडदेखि लिएर त्यहाँको म्युजिक है सांस्कृतिक कार्यक्रमहरू गरेर कल्चरको माध्यमबाट पनि उनीहरूले सार्वजनिक कुट अथवा चीनको शिक्षाको भइहाल्यो चीनको संस्कृति बारेमा नेपालमा प्रचार प्रसार गरिरहेका छन्। अनि त्यसपछि यहाँका युवाहरूलाई विभिन्न तरिकाले भ्रमण गराएर यो अरू पनि युवा मात्रै होइन अफिसियलहरू भए अरू नेताहरू भए यहाँका प्रबुद्ध वर्गहरू भए एउटा एक्सचेन्ज अफ भिजिट्स भ्रमणको आदान प्रदानको माध्यमबाट पनि चीनले चीन यस्तो छ भनेर हाम्रा जनताहरूलाई देखाइरहेको छ, बुझाइरहेको छ, र त्यसको साथसाथमै चीनले यहाँ विभिन्न शैक्षिक संस्थाहरूसँग समन्वय पनि गरिएर आएको छ। जस्तै काठमाडौँ युनिभर्सिटीमा यिनीहरूको कन्फ्युसियस इन्स्टिच्युट इस्टाब्लिस गरेको छ, त्यस मार्फत विभिन्न प्रोग्रामहरू सञ्चालन गरेको छ। त्रिभुवन विश्वविद्यालयसँग पनि उनीहरूले सम्झौता गरेर कार्यक्रमहरू सञ्चालन गरेका छन्। यसरी मैले भने विशेष शिक्षा संस्कृति एक्सचेन्ज अफ भिजिट र नेपाली संस्थाहरूसँगको कोलाबोरेसन मा यसरी चारवटा तरिकाहरू अप्नाएर चीनले नेपालमा सार्वजनिक कूटनीति सञ्चालन गरेको हाम्रो अध्ययनले भएको छ।
चीन जस्तो विशाल भूभाग, विशाल जनसङ्ख्या भयो, विशाल अर्थतन्त्र भएको देश भयो, यसबाट चाहिँ अधिकतम लाभ नेपालले लिन सकेन छिमेकी भएर पनि भन्ने कुराहरू आइरहन्छ। अब पर्यटन प्रवर्धनकै कुरा अघि भर्खर यहाँहरूले गर्नुभयो, त्यहाँको जनसङ्ख्याको 0.02% मात्र पर्यटक यहाँ आइदियो भने पनि नेपालको त कायापलटै हुने रहेछ। यसमा चाहिँ हामीले पहल कम भएको हो कि अथवा हामीले पहल गर्न नसकिएको हो कि, के गर्न सकिन्छ जनस्तरमा, अथवा यो सार्वजनिक कूटनीतिले के भन्छ, थोरै प्रकाश पारिदिनुहोस् न।
तपाईँले ठिक भन्नुभयो, हामी अब नेपालीहरू भनौँ न अब निकै धेरै दशकदेखिको प्रयास गर्दा गर्दै पनि हामी विकसित हुन सकेका छैनौँ। अनि यसो हेऱ्यो भने नेपालमा अवसरहरू धेरै छन्, नेपाल र नेपालीको विकास गर्ने अवसरहरू असाध्यै धेरै छन्। त्यसमध्ये अघि तपाईँले भने जस्तै हाम्रो भौगोलिक उपस्थिति चीन र भारत जस्ता दुईटा विशाल मुलुकहरूको बिचमा हुनु पनि एउटा ठुलो अवसर हो नेपालको लागि। यसका दुई तिनवटा फाइदा हुन सक्छन्। अब हामीले चाहिँ चीन र भारतको जुन आर्थिक समृद्धि छ त्यसबाट फाइदा लिन सकेका छैनौँ, लिन सकिन्छ, लिनुपर्छ। संसारले हेर्नुहोस् अहिले यो ग्लोबलाइजेसनको जमानामा चीन र भारत जस्ता एकातिर भन्नुहोस् न 1.4 बिलियन पिपुल होइन 1 अरब 40 करोड जनता दुवैतिर छन्। हाम्रो यत्रो ठुलो मार्केट हतपति सबै देशले पाउँदैनन्। यस्तो ठुलो मार्केटलाई क्यापिटलाइज गर्ने त्यहाँका आवश्यकताहरू हेरेर त्यहाँ के बिक्छ अहिलेको जमानामा बिक्री गर्ने, आफूसँग जे छ त्यो बिक्री गर्ने, चीनमा माग के हुनसक्छ, भारतमा माग के हुनसक्छ, त्यहाँ हामीले के बेच्न सक्छौँ, के निकासी गर्न सक्छौँ, त्यो राम्रोसँग अध्ययन गरेर यहाँ म्यासिभ रूपमा नेपालमा धेरै ठुलो स्केलमा उत्पादन गरेर हामीले बेच्न सक्छौँ। त्यसमाथि तपाईँलाई थाहा छँदैछ चीनसँग पनि हामीले 8,000 बढी उत्पादनहरूलाई ड्युटी फ्री कोटा फ्री रूपमा निर्यात गर्ने त्यस्तो सम्झौतै भएको छ। भारतसँग त एक हिसाबको ड्युटी फ्री कोटा फ्री मतलब फ्री ट्रेड रिज्युमै छ हाम्रो व्यावहारिक रूपमा होइन। यस्तो अवसरबाट लाभ लिन नसक्नु हाम्रो कमजोरी हो। त्यस्तै गरी अब तपाईँले पर्यटनको कुरा भन्नुभयो, त्यहाँका त्यही 0.2% के त्यो सानो हिस्सा मात्रै पनि हामीले नेपालमा आकर्षित गर्न सक्यौँ भने हाम्रो लागि फाला फालै हुन्छ। अनि त्यसपछि जस्तै चीनका जनताहरू नेपालमा भिजिट गर्न चाह उनीहरूको इच्छा बढ्दै गएको छ। त्यसमा त्यस्तै भारतको पनि विशेष गरी हाम्रो सांस्कृतिक समानताले गर्दा तीर्थ गर्न भारतीयहरू पनि नेपाल आउँछन्, घुमघाम गर्न आउँछन्। त्यस कारण यस्तो राम्रो अवसर त हामीले विशेष गरी व्यापार र पर्यटनको क्षेत्रमा चीन र भारतबाट निकै धेरै लाभ लिन सक्छौँ, सम्भावना छन्। अब हामीले कूटनीतिक रूपमा भौतिक पूर्वाधार विकास गरेर उत्पादन बढाएर कसरी लाभ लिन कतिसम्म सक्छौँ त्यो हाम्रो कौशलमा हाम्रो क्षमतामा भर पर्ने हो। र यहाँ तपाईँले जुन सार्वजनिक कूटनीतिलाई कसरी उपयोग गर्न सकिन्छ भन्नुभयो, सार्वजनिक कूटनीतिको उद्देश्य अघि मैले भने त्यहाँका जनतालाई प्रभावित पार्ने हो। भनेको हामी नेपाल जस्ता देशहरूले सार्वजनिक कूटनीतिबाट नेपालको इज्जत बढाउने, नेपालको राम्रा पक्षहरू प्रचार प्रसार गर्ने र हामी कहाँ भएका अवसरहरू राम्रा पक्षहरू अब यो पर्यटनको हिसाबमा पनि हामी कहाँ भएका पर्यटकीय स्थलहरूको बारेमा नेपालको इतिहास संस्कृतिको बारेमा बढीभन्दा बढी प्रचार प्रसार गरेर त्यहाँका जनतालाई ल्याउन सक्ने सम्भावना एकदम बढी छ। त्यसले सार्वजनिक कूटनीतिले त्यहाँ भारत र चीनका जनताहरूमा नेपालप्रति अझ माया सद्भाव बढाउन मद्दत पुर्याउन सक्छ र यसरी नेपालको विकास प्रयासमा सहयोगी बन्न सक्छ सार्वजनिक कूटनीति।
हस् त डाक्टर खगनाथ अधिकारीज्यू, जुन समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
तपाईँले पनि मलाई आफ्ना विचारहरू व्यक्त गर्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
श्रोता, उहाँ हुनुहुन्थ्यो नेपालमा चीनको सार्वजनिक कूटनीति विषयक अनुसन्धान रिपोर्टका अन्वेषक द्वय मध्येका एक डाक्टर खगनाथ अधिकारी।
हवस्त श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। आगामी 15 दिनपछि फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट आज्ञा चाहन्छौ। तपाईँको दिन शुभ रहोस्। नमस्कार।